नमस्कार, कार्यक्रम खुला मञ्चमा तपाईँलाई स्वागत छ। प्रविधिका साथी नवीन सुवेदीसँगै म अनिता राणा भाटको। कार्यक्रम खुला मञ्च तपाईँले सुने जितिन्छ बिजाफएम 101.6 र इन्टरनेट अनलाइनको www.bijafm.org.np लगइन गरेर संसारभरकै साथ सुन्न सक्नुहुन्छ। आफन्त, कार्यक्रम खुला मञ्च तपाईँले हरेक साताको आइतबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण तपाईँले सोमबार बिहान 10 बजेको विजय खबरपछि पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खुला मञ्चमा हामीले पात्र र ती पात्रका जीवनकथा खोतल्छौँ र ल्याउँछौँ तपाईँको माझमा। व्यक्ति जुन क्षेत्रमा लागेको होस्, प्रत्येक व्यक्तिभित्र जीवनका अनगिन्ती कथा व्यथा उभित्र लुकेको हुन्छ। ती कथा हाम्रै जीवनका तस्विर पनि हुन सक्छन्। कथा न कसैले सोध्यो न कसैले सुन्यो, तिनै पर्दा पछाडिका कथा र ती पात्रहरूसँगको कुराकानी सुनाउँछौँ कार्यक्रम खुला मञ्चमा। पर्दामा देखिएका अनुहार र चिनिएका ती पात्रहरूसँग पनि अनगिन्ती कथा हुन्छन्, यसलाई पनि जोड्ने प्रयास गर्छौँ हामी कार्यक्रम खुला मञ्चमा। समाजमा अझै पनि यस्ता महिला छन् जसले आफ्नो जिन्दगी पीडै पीडामा जिउनु परेको छ। तिनै महिलाका कुरा न त श्रीमानले सुन्छन् न त घर परिवारले नै बुझ्छन्। यस्ता महिला छन् जसले जीवन जिउने जीवन साथी हुँदाहुँदै पनि एक्लो जीवन बिताउनु परेको छ। आफन्त, आज हामीले गैंडाकोटको वडा नम्बर 5 बस्ने भगवती कडेलज्यूसँग रहेर कुराकानी गरेका छौँ। लागौँ अब भने कार्यक्रममा कुराकानीतर्फ। स्वागत छ तपाईँलाई विचारमा।
धन्यवाद छ हजुरलाई पनि।
आराम हुनुहुन्छ?
ठिकठाक।
के गर्दै हुनुहुन्छ?
मैले अहिले सिलाइको काम गर्छु।
बसोबास चाहिँ कहाँ बस्नुहुन्छ?
बसोबास त नमुना बोर्डिङको साइडमा।
हजुर।
कोठा लिएर बसेको छु।
भाडामा बस्नुहुन्छ?
हजुर, भाडामा।
घरमा को को हुनुहुन्छ नि?
छोरी र म,
दुईजना मात्रै हुनुहुन्छ। श्रीमान कहाँ हुनुहुन्छ नि?
श्रीमान त कहाँ भनौँ, खै म त डिभोर्स गरेर बसेको।
सम्बन्ध विच्छेदमा
72 सालमा 72 साल असार 21 गते फिक्नु भएको छिनो फानो अदालतबाट, पाल्पा जिल्ला अदालतबाट।
खास के कारणले सम्बन्ध विच्छेद गर्नुभयो?
मेन रक्सीकै कारण हो। खाने होइन, दिनभरि हराउने, राति आयो कुटपिट गर्ने, मार्छु भन्ने, जे भेटायो त्यसैले पिट्ने, छोराछोरी नि मेरो होइन भनेर छोराछोरीको नै घाँटी नै मट्न थालेपछि म छोराछोरी लिएर माइत आएर बसेको।
मलाई तपाईँको बाल्यकाल अलिकति कोट्याउन मन लाग्यो। कति वर्षको उमेरमा बिहा गर्नुभएको?
बिहे मेरो 21 वर्षमा।
माघी बिहा गर्नुभएको?
एकदम माघी विवाह।
माइती चाहिँ कहाँ हो तपाईँको?
अरुङखोला।
अरुङखोला?
हजुर।
घर चाहिँ गैंडाकोट हो?
घर मेरो बिहे भएको त माडी पाल्पा।
हजुर।
अनि अहिले उताबाट म यता आएर बसेको।
घर परिवारसँगको सम्बन्ध कस्तो थियो सासू ससुरासँगको?
त्यस्तै हो, उही त हो मेन। आफ्नो भन्नेले राम्रो व्यवहार नगरेपछि अब अरू त अब उही त हो नि। सपोर्ट मैले घरबाट पनि पाइनँ।
कति वर्षसँगै बस्नुभयो नि श्रीमानसँग?
बस्न त 52 साल फागुनमा बिहे भएको हो।
हजुर।
अनि म 66 सालसम्म घरै बसेँ। दुःख सुख गरेर सहँदै बस्दै रात दिन कुटिए पनि दिउँसोमा अरूसँग हाँसेर पीडा लुकाएर सुध्रिन्छन् कि भन्ने सोचले लुकाइयो। सर, लुकाउनु नै गल्ती रहेछ भन्ने मलाई लाग्छ आजभोलि।
बिहा गर्दाको सुरुवाती दिनदेखि नै तपाईँले यस्तै भोगाई भोग्नु पर्यो?
सुरुदेखि नै हो, तर मैले लुकाउँदै राख्दै गरेँ कि। आफ्नो भन्ने भयो।
हजुर।
अब आफ्नो हो, आफ्नै बेजत किन भन्दै सहँदै गरेँ। सहयो भने सुध्रिन्छन् कि भन्ने मेरो मनमा भयो।
हजुर।
त्यही भएर सहँदै आएँ, तर जति सहयो उति पीडा थपिँदै गयो।
घर परिवारबाट सपोर्ट कतिको मिल्यो तपाईँलाई? श्रीमानले कुटपिट गरे पनि घरबाट कतिको सपोर्ट गर्नुहुन्थ्यो?
सपोर्ट त अब कति चाहिँ गर्नु भएन भन्नु भने दुईवटा देवरहरू है, देवरहरूले चाहिँ माया गर्नुहुन्थ्यो पहिला पहिला।
हजुर।
पछि पछि चाहिँ अब चेन्ज हुँदै जानुभयो, उहाँहरू पनि विवाहित हुनुभयो होइन, अनि चेन्ज हुँदै हुँदै जानुभयो। सबै घर परिवार एकतिर, म एक्लो।
खासमा तपाईँले सम्झाउने प्रयास गर्नु भएन त?
के गरिएन भन्नु न, गर्ने काम त आफ्नो दिमागले भ्याएसम्म, समाजबाट सल्लाह दिएसम्म सबै गरेको।
समाजले कस्तो दृष्टिकोणले हेर्थ्यो?
मलाई त अब साथ दिन्थे होइन, म आफ्नो ठाउँमा थिएँ एकदम है। अब उहाँले चाहिँ रात दिन उहाँले दिएको पीडा त समाज त साक्षी छ, देखिरहेको छ के अरे, त्यसले गर्दाखेरि उहाँलाई सम्झाउन पनि समाजले पनि धेरै गर्यो है, भएन। अनि मैले सुधार केन्द्रसम्म पनि पुर्याएँ, 3 महिना पुरा राखेँ। त्यो चाहिँ कसैलाई के समाजमा पनि थाहा नदिएर भोलि फेरि त्यो सानो कुराले न्यु खोजेर फेरि उही बाटो जान्छन् कि भनेर लुकाएर के आफ्नै खर्चले घरबाट एक सुका दिनुभएको नि होइन, केही होइन। अनि पछि दाइले मेरो माइतको दाइले चाहिँ बरु हेल्प गर्नुभयो सोधेर, अनि मैले ढाँटिराखेको थिएँ, अनि ज्वाइँलाई फोन दिए भन्दै फोन गर्दै गर्ने, अनि त्यसपछि लास्टमा दाइलाई बताएँ, दाइले केही सहयोग गर्नुभयो, अनि अति भयो। लास्टमा त अब बाहिरी केटीहरूसँग पनि हिँड्न थाल्नु भएछ कि, बस्नै मन लागेन। अनि त्यसपछि म माइत आएर बसेँ, 1.5 वर्ष अरुङखोला बसेँ, त्यसपछि यहाँ गइरहेको त आएर कोठा लिएर बसेको। 70 सालदेखि म यहीँ छु।
हजुर, सुधार केन्द्रमा लैजाँदा कतिको गाह्रो भयो तपाईँलाई?
सुधार केन्द्रमा लैजाँदा त्यो मलाई पहिला थाहा थिएन है, मेरै माइलो दिदीहरूले बुटोल मैले कुरा गरेर आइछु, भाउजू लैजानुहोस् मसँग मान्नुहुन्न, दाइले हजुर भएपछि मान्नुहुन्छ, लिएर जानु, हजुर केही गर्न पर्दैन, पुगे हुन्छ बुटोल भन्ने कुरा गर्नुभयो है। अनि गएँ, लिएर गएँ, माइलो चाहिँ मामा ससुरा र माइलो देवरले हो, गएँ। गएपछि त्यसै गरी उहाँ पुर्याइयो बुटोल ट्राफिक चोकबाट, कन्ट्याक्ट भयो अनि त्यसरी पुर्याइयो। अनि रकम त सहयोग गर्नु भएन मलाई, मुखले त भन्नुभयो होला भन्ने सोचेँ है, तर भएन, एक सुखा पनि सहयोग मलाई गर्नु भएन घरबाट।
घरबाट गर्नु भएन। सुधार केन्द्रमा लगिसकेपछि पनि केही सुध्रिनु भएन त?
सुधार केन्द्रमा लगेर धेरै सुध्रिनु भयो है, धेरै सुध्रिनु भयो। 3 महिना राखियो, 90 दिन राखेर 91 दिनको दिन म आफै लिन गएर आएको, अब म यस्ता गल्तीहरू गर्दिनँ भनेर। ती कुराहरू त पटक पटक भन्नुहुन्थ्यो कि, नहाँदा खाँदा उही पार, नहाँदाखेरि गल्ती भयो भन्ने, यो छ कि बुझ्नुभयो कि जस्तो लाग्ने, हेर्नु उही त हो नि महिलाको मन होइन, उतिखेर बिर्सिन्छ सबै पीडा। अनि 7-8 महिना खानु भएन है, 3 महिना उहाँ बस्नुभयो, 5 महिना घर आएर राम्रो बस्नुभयो, एकदम आफूले गरेका कमी कमजोरीहरू आत्मआलोचना गर्ने, छोराछोरीसँग पनि माफी माग्ने, मसँग माफी माग्ने गरेर बस्नुभयो। फेरि 9 महिना लागेपछि त अनि फेरि खान स्टार्ट गर्नुभयो।
के काम गर्नुहुन्थ्यो श्रीमानले?
उहाँको त काम खासै होइन, वैदेशिक रोजगारमा हो। पहिला
कुन देश जानुभएको?
पहिला मलेसिया जान टक्रिनु भएको थियो, मैले यो बानी बेहोराले गर्दाखेरि मलेसिया क्यान्सल गरेर साउदी पठाएँ है, सुनेको आधारमा कि अब सही हुन्छन्, साउदी कडा कानुन भएको देश भन्ने सोचेर उहाँ पठाएँ। अनि 2-2 वर्षमा 2 पटक अपडाउन गर्नुभयो, तर पनि आएर 2-4 दिन त ठिकै हो नि, अनि फेरि उस्तै।
विदेशमा बस्दा चाहिँ कस्तो अवस्थामा हुनुहुन्थ्यो? टोटली रूपमा सुध्रिनु भएको थियो कि जाड रक्सी खाने नै अवस्थामा हुनुहुन्थ्यो?
खानुहुन्थ्यो, अरूसँगै बसेकाहरूले फोन गर्थे, सोध्थे, अनि अझै पनि कतिले फोन गर्छन् के भाउजू कस्तो छ हजुरलाई भन्छन् है, केटाकेटी कस्तो छन्, दाई त अब जिउँदै मरिहाल्यो भन्छन् कि, त्यो नातै नभएका मान्छेले पनि। कमाई त अब उहाँ 2 पटक अपडाउन गर्दा लगभग 5 वर्ष जति बस्नुभयो, मैले 1,51,357 रुपियाँ मेरो हात परेको है, कति पुग्यो होला होइन, छोराछोरी आफू पालिन।
अनि कसरी पठाउनु भयो त विदेश? ऋण खोजेर पठाउनु भयो कि तपाईँसँग के थियो?
त्यो ऋण खोजेर हो, मैले ऋण खोजेको होइन, देवरहरूले नै खोजेर पठाउनु भयो, माइलो देवरले नै ऋण मामा ससुराले हालिदिनु भएको रहेछ, तर मलाई चाहिँ पहिला कसैले बताउनु भएन है। अनि उहाँले पैसा पठाउँदा नि भाइलाई नै पठाउनु भयो, भाइ साक्षी बसेर खोजेको भनेर। आखिरमा पछि चाहिँ देवरले पनि घात गर्नुभयो, पुरा पैसा तिर्नु भएनछ, मैले उहाँलाई दिएँ, मलाई पठाएको पैसा पनि उहाँलाई दिएँ तिर्न भनेर, तर तिर्दिनु भएन। पछि 3 वर्षपछि ब्याजसहित एकैचोटि मामा ससुराले 2-3 दिन समय दिएर यतिभित्र मलाई नभई भएन भन्नुभयो, र त्यसरी ऋण खोजेर फेरि पनि तिरेँ कि मैले, त्यतिसम्म गर्नुभयो, मैले तिरेँ आखिरमा।
त्यो ऋण चाहिँ कसरी निकाल्नु भयो तपाईँ? कुनै संस्थामा आवेदन गर्नु?
संस्था मार्फत निकालेँ, संस्थामा थिएँ
हजुर,
अनि त्यसरी गरेँ।
अहिले तिरिसक्नु भयो ऋण?
त्यो तिरेँ, त्यो त तिरेरै, अनि मैले उहाँ छोड्दा नै तिरेरै यहाँ समूहमा थिएँ
हजुर। अनि तपाईँले अहिले त सम्बन्ध विच्छेद गरिसकेको भन्नुभएको छ, सम्बन्ध विच्छेद गर्न चाहिँ कतिको धाउनु पर्यो तपाईँ?
कति धाउनु पर्यो? पहिला अंश मुद्दा लडे होइन, ससुराले अंश नै नदिनु भएको, श्रीमानले जाँडखानी आउने, सधैँ मलाई मेरो भाग पाइन भन्ने, मलाई कुट्ने है। अब अनि बुवासँग कुरा गरेँ, बुवा यसो भन्नुभएको छ, यसो गरे के होला भनेको, बुवाले पनि सुनि नसक्नु शब्दले गाली गर्नुभयो है। आधा माडी पाउँछु भनेर आएको जसले दिन्छ उसैसँग जहाँसम्म ससुराले भन्नुभयो, अनि भएन, अति भयो। अब छोराछोरी र म त बाँच्न पर्यो, मर्न मन फेरि त्यति पीडा हुँदा पनि मलाई कहिल्यै पलाएन क्या मनमा, आउँदै आएन, मर्न पाए हुन्थ्यो भन्ने चाहिँ भएन। अनि केटाकेटीलाई दुःख सुख आफू कुटेर नि उनीहरूलाई जोगाउँदै पढाउँदै गर्दै आएँ, अनि साह्रै भयो। अनि अंश मुद्दा लडेँ, 16 महिनामा मुद्दा फैसला भयो, मेरो पक्षमा फैसला भयो। त्यसपछि फेरि अब त्यो किता काटलाई फेरि अर्को प्रोसेस चाल्नु पर्ने रहेछ, फेरि त्यो प्रोसेस चाल्दै जाँदा लास्टमा 2-2.5 वर्ष लगभग भएको थियो कि, अनि लास्टमा अंश दिन्छौँ भन्नुभयो घरबाट।
जित तपाईँ किन?
जित मेरै भयो, अनि अदालतमै बोलाएर अनि त्यसरी पास गरियो। अनि मैले के भने उहाँलाई, उहाँको जिम्मा मैले लिन्न भनेको, म हार भइसकेको है, बाबु नानीको जिम्मा लिन्छु, छोराछोरी गर्छु, उनीहरूको अंश नै मैले लिन्छु, उहाँको अंश नै लिन्न, उहाँको जिम्मेवारी लिन्न भनेको थिएँ मैले। अनि सबैजनाले एकपटकलाई, अझै एकपटकलाई अवसर दिए भन्नुभयो। अनि अझै जेठो मामा ससुराले 3 महिना दिन गनेर 3 महिना भान्जी म हात जोड्छु, भान्जालाई सँगै राख, तिम्रै नाममा पास गर्ने हो, भान्जाको नाममा दिने नै होइन भन्ने कुरा मामाले गर्नुभयो। अनि न्यायाधीशले के भन्नु, त्यति हुँदा पनि मैले फेरि राख्न मन लागेन के, अब 20 वर्ष भइसकेको छ है, आफूले पीडा भोगिया छ, अनुभव भइसकेको छ, जति गरे नि हुँदैन। अनि मामाले मान्नु भएन, लिएर आएँ मैले यहीँ गण्डाकोट हेर्नु है, जग्गा पास गरियो, उहाँको नामको पनि मेरो छोराको र मेरो नाममा गरियो। न्यायाधीशले भन्नुभयो छोराछोरीको नाममा मात्रै गर्दाखेरि भोलि उनीहरूको उमेर पुगेपछि उनीहरूकोमा जान्छ, तिमी रित्तो हात हुन्छौ, अनि भोलि फेरि आउन त यहाँ मिल्दैन, आज यहाँबाट फैसला गरेपछि तिम्रो सहितमा राख्नुपर्छ भनेर उहाँले फैसला गरिदिनु भयो। त्यसरी पास गरेको, पास गर्न मालमा गइयो हेर्नु, मालमा पुग्दा बुवाले नायरता लुकाउनु भयो,
ससुरा बुवाले
बुवाको नाममा थियो जग्गा त, पास त दिनु पर्यो। अनि नायरता लुकाउनु भएछ र हराए भन्नुभयो, हेर्नु दुःख पनि कति दिनुभयो, दिनुभयो नि। मसँग एक प्रति फोटोकपी थियो, फोटोकपी पनि उहाँहरूले गर्नुहुन्थेन, चाहिए जति म आफै गर्नुपर्ने, जेमा पनि अब के गर्ने, आफ्नो अधिकार लिन आफै लड्नु परेको छ होइन। अनि गर्दै गएँ, एक प्रति फोटोकपी थियो, अनि ल सर फोटोकपीबाट गरम हुन्छ कि हुन्न भनेर सोधेँ, अनि उहाँहरूले हुन्छ भन्नुभएर गरेपछि अनि जग्गा पास गर्नै पर्ने भएपछि बुवाले नायरता निकाल्नु भयो। त्यतिसम्म गरेर आफ्नो अंश लिएको मैले होइन, अंश लिएँ तर सबै बेचबिहन बाहेन उहीँ छ।
अंश चाहिँ के पाउनु भएको छ?
अंश त अब त्यही जग्गा थियो के अरे होइन, चाराना घडेरी छ, त्यो उहीँ बाबुको र मेरो नाममा छ, पाल्पै छ, बेचिया छैन।
पाल्पा छोडेर चितवन आउनुभयो?
हजुर।
चितवनमा चाहिँ आउने कसरी जमर्को गर्नुभयो तपाईँले?
यहाँ चाहिँ यस्तो भयो, मेरो भाइ
आफन्त हुनुहुन्थ्यो,
भाइ पारी पसल गर्थ्यो, म मुनिकै भाइ, आमाहरू अरुङखोला हुनुहुन्थ्यो, अनि म पनि कोठा लिएर अब अलिअलि सिलाइ सिकेछु, लेडिज गर्छु के अरे, कोठा लिएर काम गर्छु सधैँ, त्यही त हो नि, दिएको चेली कति दुःखी हुने होइन, माइतमा आमालाई मात्रै कति दुःख दिने, बुवा हुनुहुन्न, पेन्सन छैन, केही छैन, सबै आफआफ्नो दुःख सुख गरेर खाने गरिब परिवारको छोरी, त्यसले गर्दाखेरि दुःख सधैँ आमालाई आँसु देखाउनु मन लागेन, अनि सङ्घर्ष गरेरै बाँच्ने हो भन्ने सोचले म यता लागेको।
जिन्दगी सङ्घर्षै सङ्घर्ष,
सङ्घर्षै सङ्घर्ष।
अनि घर परिवार जब तपाईँले सम्बन्ध विच्छेद गर्नुभयो, श्रीमानसँग छुट्टिएर बस्नुभयो, त्यसपछि समाजले तपाईँलाई कस्तो नजरले हेर्यो?
त्यो सुनेछु मैले होइन, फरक दृष्टि हुन्छ भन्ने, तर मैले चाहिँ पाएको छैन है, मलाई समाजले दिने साथ, मलाई समाजले चाहिँ राम्रै दृष्टिले हेरेको छ, अझै पनि मलाई त्यो समाजले आइज भाडा दिनु पर्दैन, मेरो घर बस, यहीँ आइज, तँलाई हाम्रो आवश्यकता छ, यहाँ आइज, तँ भएस भने हामीले धेरै काम गर्छौँ भन्दै मैले गाविसमा काम गर्न थालेको थिएँ महिला सञ्जालमा। अनि त्यसपछि बल्ल मैले अधिकार भन्ने बुझेको नि त्यसपछि हो, हेर्नु थाहा थिएन केही पनि, यति सोझी केटी थिएँ कि अरुङखोला, अब बजारमा हुर्के पनि साह्रै सोझी थिएँ कि म पहिला।
कति कक्षा सम्पन्न भयो दिदी?
पढाइ जम्मा एसएलसी,
एसएलसी पास गर्न
मात्रै, एसएलसी दिएर बिहे भएको,
हजुर,
अनि कम्पार्ट लागेको थियो, दिन पनि दिएनन् घरकाले आएर,
अनि अहिले बच्चा चाहिँ दुईवटा हो?
हजुर, नानी र बाबु।
अहिले नानी कतिमा पढ्नुहुन्छ?
नानीले अहिले एसई दिएको।
बाबु?
बाबुले त पढ्दा पढ्दै छोडे के रे।
पढाइ कस्तो छ अहिले बाबु नानीको? नानीको चाहिँ
बाबु नानीको ठिकै छ, बाबुले छोडिसक्यो। बाबुको धेरै राम्रो थियो, ट्यालेन्ट।
बाबुले चाहिँ के कारणले छोड्नुभयो? तपाईँले पढाउन नसक्ने स्थितिमा पुग्नु भयो कि?
होइन, भाइले नै पढाइदिएको हो है। यहाँ 8-9-10 भेरकुटीबाट एसएलसी गरेको हो। अनि भाइले नै कलेज पढाउँछु पनि भनेको थियो, माइलो देवर काठमाडौँ बस्ने है। अनि उहाँले चाहिँ मैले पढाउँछु 11 र 12। भाउजू दाइले जति गल्ती गर्नुभयो, मैले गल्ती देखाएको छैन, हजुरको गल्ती छैन, बाबुलाई मैले पढाउँछु, मेरो छोरो होइन र भन्नुभयो है। अनि मैले भने होइन, बाबु त मैले साथमै राख्छु, मैले पठाउन्न बाबु, काठमाडौँ राखेर पैसा भर्नु पनि मैले सक्दिनँ। आज त अब ठिकै छ देवर भाउजूको नाता, भोलि तेरो छोरो पढाउँदा यति खर्च भयो भन्नु होला, मैले दिन सक्दिनँ, नराम्रो भइहाल्ला, पठाउँदिनँ भनेको मान्नु भएन देवरले। अनि एसएलसी दिने बित्तिकै बोलाउनु भयो, अनि ऊ चाहिँ फर्केरै आएन कि, पठाउनु भएन, यता आउनै दिनु भएन, सर्टिफिकेट पनि फ्याक्स गरेर पठाइदिएर एडमिसन गरेको। अनि एडमिसन गर्दा चाहिँ देवरले मलाई ढाँट्नु भयो कि, उता दाईसँग कन्ट्याक्ट गर्नुभएछ, मलेसिया पठाउनु भएछ दाईलाई, अनि उता कन्ट्याक्ट गरेर उहाँबाट पैसा पठाइदिनु भएछ। अनि वार्षिक एकैचोटि बुझाएर एडमिसन गर्नुभएछ। पछि बाबुले भन्यो कि, मलाई छोराले त भन्ने भयो नि, काठमाडौँ गएँ भेट्न भन्दै, जाँदाखेरि छोराले बतायो बाबाले यति पैसा पठाएर मम्मी यसरी एडमिसन भएको, अनि सबै बतायो। त्यो चाहिँ त्योहरूले चाहिँ मलाई त्यति लुकाउनु भयो कि, भनेको भयो नि मैले के गर्थेँ र, होइन आफ्नै छोरालाई पढाउन खर्च गर्नुभएको थियो, म चित्त दुखाइ थिएन कि, दुःख त भोग्दै आइथेँ जति पनि, होइन त्यसमा त दुःख मान्ने ठाउँ थिएन। अब छोरोलाई अब पढाउँछु अब भनेका छन् कि, ठिकै छ भन्ने सोचेको थिएँ, तर 11 पनि नसक्दै मैले राख्न सक्दिनँ भाउजू, लिन आइज छोरा भनेर फोन पनि गर्नुभयो काठमाडौँबाट। गएँ पनि, अनि कलेजमा नि बुझ्न गएँ, पढाइ राम्रै थियो कलेजमा पनि, त्यस्तै त्यस्तै भयो। 11 दिलाएँ, एक्जाममा उहीँ बसेरै दिलाएँ, अनि 12 चाहिँ सक्दिनँ भन्नुभयो के अरे बाबुले, पठाइदिनु भयो। यहाँ मसँग नि आएन फेरि, मामाघर गएर बसेछ, मम्मीले गाली गर्छु भन्ने भयो होला नि, मामा गएर घर बसेछ। त्यसपछि त्यतिकै मामाको गाडी थियो, साइले साइँ दाईको, अनि त्यही गाडीमा सिकेछ, गाडी मामासँग हिँडेर राम्रै चलाउने, ट्रायल दिएछ, लाइसेन्स निकालेछ 4 साल, अहिले चाहिँ त्यही काम गरेछ बुटवलतिर।
अहिले तपाईँले घर खर्च चाहिँ कसरी चलाइरहनु भएको छ?
आफ्नै हो, त्यही मेसिनबाट सिलाइबाट जति हुन्छ त्यसैबाट खाने, कोठाबाट तिर्ने
गर्नुहुन्छ। दिदी
दिनमा त अब यति उति भन्ने भएन के अरे, होइन, कहिले काहीँ 2 जोर पनि सिलाउन सक्छु के अरे, कहिले काहीँ 1 जोर पनि सकिन्न। अब गर्मी छ यस्तै, पश्चिम फर्केको सटर छ, दिउँसो काम गर्नै सकिन्न।
अहिले त तपाईँ एक्लै हुनुहुन्छ, अनि श्रीमानसँग सम्बन्ध विच्छेद भइसकेपछि तपाईँले दोस्रो बिहा गर्ने सोचै गराउनु भएन?
छैन, किन गरिन्थे बिहा, यति पीडा भोगिसक्यो श्रीमान भन्ने कुरा अनुभव भइसक्यो।
हजुर, अहिले तपाईँलाई ती दिनहरू सम्झँदै लाउँदा चाहिँ कस्तो लाग्छ दिदी जिन्दगी?
अब सम्झिँदा त जिन्दगी के हुने, होइन, आजसम्मको
जिन्दगी दुःख भोगिस,
आजसम्मको जिन्दगी सङ्घर्ष नै रहेछ, होइन, मलाई त्यही लेखा रहेछ जस्तो नि लाग्छ घरिघरि। अनि वास्तवमा यसो कि, सङ्घर्षै गर्न हामी यस धरतीमा जन्मेको हो, होइन, सङ्घर्षभन्दा त लडाईँ बुझ्छन् धेरैले, होइन, लडाईँ झगडा नै बुझ्छन्, त्यो त होइन, हामी हिँडुल गर्नु, साँझ बिहान दिनचर्या गर्नु नि सङ्घर्ष हो नि त, त्यो त। तर पहिला भन्दा म धेरै खुसीसँग बाँचेको छु के, जति घरमा साथमा थिएँ, होइन, सासू ससुरा देवरहरू श्रीमानको साथमा थिएँ, म त्यति पीडित थिएँ, अहिले म त्यति डबल खुसी छु के, आफै दुःख गरिरहेछ, खाइयाछ, हाँसिया,
एक्लै हुँदा पनि तपाईँ सन्तुष्ट हुनुहुन्छ?
एकदम सन्तुष्ट, म भरपूर सन्तुष्ट छु, किन साथमा हुँदा त अब साथै थिएन, पीडै मात्रै थियो त, उहाँको साथै थिएन, सन्तुष्ट हुने ठाउँै थिएन के।
हुन्छ दिदी, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्त्यमा हाम्रो रेडियो सुनेर बस्नुभएका सम्पूर्ण आफन्त दिदी बहिनीहरूलाई चाहिँ के भन्नुहुन्छ नि?
रेडियो सुनेर बस्नुभएका सम्पूर्ण आफन्त तथा दिदी बहिनीहरूलाई त अझ विशेष गरी म दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने, अन्याय र अत्याचार सहेर कसैले पनि नबस्नुहोस्, कसैले पनि नबस्नुहोस्, आफ्नो भनेर अन्यायलाई सहेर दबाएर लुकाएर कहीँ नबस्नुहोस्, सङ्घर्ष गर्नै पर्छ, अधिकार आफ्नो छोड्नुहुन्न भन्छु।
हुन्छ दिदी, स्टुडियोसम्म आइदिनु भयो कुराकानीको लागि धेरै धेरै धन्यवाद छ।
हस् बहिनी, हजुरलाई पनि धेरै धेरै धन्यवाद, एफएममा आएर बोल्ने अवसर दिनुभयो, पुनः फेरि पनि धन्यवाद दिन चाहन्छु हजुरलाई।
हुन्छ, नमस्कार।
नमस्ते।
आफन्त तपाईँ यति बेला कार्यक्रम खुला मञ्च सुन्दै हुनुहुन्छ। कार्यक्रम खुला मञ्चमा आज हामीले गैंडाकोटको वडा नम्बर 5 बस्ने भगवती कडेलज्यूसँग रहेर कुराकानी गऱ्यौँ, उहाँको जीवन कथा तपाईँलाई सुनायौँ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम खुला मञ्च तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँ पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ, तपाईँको जीवन कथा रेडियोबाट सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 0875014 फोन गर्न सक्नुहुन्छ अथवा कार्यक्रम खुला मञ्चप्रति तपाईँका कुनै सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि 0875014 फोन गरेर प्रतिक्रिया टिपाउन सक्नुहुन्छ। हवस् त, यतिन्जेलसम्म कार्यक्रम खुला मन सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण आफन्तलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याइदिनु भएकोमा प्रविधि कक्षका मित्र नवीन सुवेदीलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम खुला मञ्चमा अर्को नयाँ अङ्कमा नयाँ पात्र र पात्रको जीवन कथा लिएर उपस्थित हुने बाचा गर्दै कार्यक्रम खुला मञ्चको आजको बसाइँबाट भने म अनिता पनि बिदा हुन्छु। नमस्कार।